नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। प्रमुख दलहरू महाधिवेशनको चटारमा छन्। सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले तल्लो तहका इकाइहरूबाट प्रतिनिधि छनौट गरिरहेको छ भने केन्द्रीय समितिको हिजो बसेको बैठक मार्फत सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ। त्यसै गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले 10-12 मंगिरमा चितवनमा महाधिवेशन गर्दैछ। त्यसको तयारीका क्रममा शनिबार र हिजो आइतबार गरी देशभर 85% महाधिवेशन प्रतिनिधि छनौट भइसकेको एमाले जनाएको छ। एकीकृत माओवादी पनि पौष 11-13 गतेसम्म महाधिवेशन गर्ने गरी तल्लो तहमा प्रतिनिधि छनौटमा लागेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगिर 11-13 महाधिवेशन गर्दैछ भने सीपी मैनाली नेतृत्वको नेकपा एमाले अहिले चितवनमा महाधिवेशन गरिरहेको छ। यी दलहरूका कार्यक्रमहरूमा एवं अधिवेशनका तल्लो तहका निर्वाचनहरूमा युवाहरूको सहभागिता बढ़दो देखिएको छ। के दलहरूमा युवा सहभागिता बढ़दै गएपछि राजनीतिलाई सही दिशा प्रदान गर्न सकिनेछ भन्ने आम जिज्ञासा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं, किनभने पछिल्लो समयमा दलका गतिविधिलाई लिएर आम स्तरमा एउटा खालको निराशा पनि देखिएको अवस्था छ। यिनै अवस्थाका बीचमा हामी कुराकानी गर्नेछौं विश्लेषक हरि शर्मासँग। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिसक्नु भएको छ। शर्माज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार, शुभ प्रभात।
हजुर, अब अहिले प्रमुख दलहरू महाधिवेशनको तयारीमा छन्, महाधिवेशनका कार्यक्रमहरू सक्ने चटारोमा दलहरू देखिन्छन् र दलहरूका तल्लो तहका इकाइहरूका निर्वाचनका कार्यक्रमहरू भनौं, छनौटका कार्यक्रमहरू भनौं, ती कार्यक्रमहरूमा युवाहरूको सहभागिता पनि देखिएको छ। आजको मूल सन्दर्भ यही हो कि युवा सहभागिता राजनीतिमा बढ़ेर गएको देखिएको हो कि, अथवा जुन हिसाबले भनौं न अब बढ्दै गएको यो युवा सहभागितालाई, युवा सहभागिता बढ़ेको भन्ने कि यो सामान्य कुरा हो, यसभन्दा अगाडि पनि यो यही भए उमेर भएका मानिसहरू क्रमशः यसै गरी आउने गरेका थिए भनेर सामान्य रूपमा लिने।
तपाईँले आफ्नो यो परिचयमा कि आजको कार्यक्रममा हामी के विषयमा कुरा गर्दैछौँ भन्दाखेरि सबै राजनीतिक दलहरू, देशका मुख्य प्रमुख दलहरू, नेपाली कङ्ग्रेस, नेकपा, नेपाल कङ्ग्रेस पार्टी, माओवादी लगायतका, माले लगायतका र राप्रपा समेतको अधिवेशनहरूको तयारी सुरु भइसकेको कुरा जुन बताउनुभयो, अब यो हामीहरू निश्चय पनि बहुदलीय अथवा दलीय लोकतन्त्रमा छौँ, जहाँ दलहरू मार्फत नै राज्य सञ्चालनको निम्ति निर्वाचन हुन्छ र निर्वाचन मार्फत चुनिएको सरकारले शासन चलाउने पद्धतिमा हामी छौँ र दलहरूको आफ्नो दलहरूको आफ्नो आफ्नो विधान छ, आफ्नो आफ्नो परम्परा छ, आफ्नो आफ्नो पद्धति उनीहरूले बनाएका छन्। कसैले अध्यक्ष भन्छ, कसैले सभापति, जस्तो नेपाली कङ्ग्रेसको सन्दर्भमा सभापतिको छ, र सबै दलहरूले कुनै न कुनै रूपमा अहिले नेपालको संविधान अनुरूप आफूलाई व्यवस्थित गर्नुपर्ने र नेपालको संविधानले व्यवस्था गरे अनुसारको जुन राजनैतिक अथवा प्रशासनिक बाँडफाँड छ, जस्तो संघीयता, स्थानीय सरकारको विषयहरू, त्यसमा पनि यथेष्ट ध्यान पुग्ने र प्रतिनिधित्वको विषयमा पनि समावेशी हुनुपर्नेदेखि लिएर विभिन्न कुराहरू जुन संविधानमा भएको छ त्यस अनुरूपको आफूहरूलाई चलाउनु पर्ने अथवा त्यस अनुरूपको आफूहरूलाई ढाल्नुपर्ने भएकोले यी सबै विधानहरू महत्त्वपूर्ण छन्। यसभन्दा अघिको विधानहरू के अरे यसअघिको सम्मेलनहरू अथवा अधिवेशनहरू संविधान बन्नुभन्दा अघि भएको थियो अथवा भएको भए पनि अन्तरिम रूपमा आफूहरूलाई त्यसमा ढाल्ने प्रयास गरिरहेको थियो र यस सन्दर्भमा यो अधिवेशन जुन हरेक दलको महत्त्वपूर्ण छ, यी दलहरूको वर्तमान संविधानप्रति संविधानले व्यवस्था गरेको शासन परिपाटीप्रति र आफ्नो संविधानले जुन समावेशिताको प्रतिनिधित्वको जुन कल्पना गरेको छ, समतामूलक समाजको कल्पना गरेको छ, तद अनुरूप जनतालाई दलभित्र पनि अटाउन सक्ने, दलभित्र पनि समेट्न सक्ने किसिमको परिपाटी बनाउन सक्छन् कि सक्दैनन् र त्यो त्यो त्यसका निम्ति पनि अब हुन गइरहेको अधिवेशनहरू सम्मेलनहरू महत्वपूर्ण छन् र यहाँले जुन दृष्टिकोणबाट एउटा महत्वपूर्ण प्रश्न राख्नुभयो कि युवाहरूको सक्रियता अब निश्चय पनि पाँच वर्षपछि दस वर्षपछि विभिन्न दलहरूको आफ्नो अधिवेशन भइरहेको छ निश्चय पनि समय बगिरहेको छ समय अनुसार नयाँ पुस्ताको आगमन जरुरी छ र निश्चय हुन्छै पनि किनभने समयले हामीलाई पर्खिँदैन मानव मान्छेको जात आउने जाने भइरहन्छ त्यस बारेमा एउटा नेचुरल प्रक्रिया होला अथवा चाहिँ प्राकृतिक प्रक्रिया होला तर पनि के देखिएको छ भने कि त्यसको एउटा इम्पेरिकल भन्छ अथवा चाहिँ साइन्टिफिक वैज्ञानिक आधारहरू के होला त नयाँ पुस्ता आइरहेको छ भन्नेमा चाहिँ दलहरूको ले प्रकाशित गरेको चाहे त्यो महाअधिवेशन प्रतिनिधि होस् या तपाईँको वडा प्रतिनिधि होस् आफ्नो आफ्नो दलको आफ्नो आफ्नो नाम छ कहाँ तल्लो इकाइको प्रतिनिधित्वको हामीले नामहरू हेऱ्यौँ भने त्यसमा युवाहरूको नाम अथवा उमेर समूह देखिन्छ कि देखिँदैन त्यो हेर्न पनि जरुरी छ र केही दलहरू त नयाँ बन्दै गरेका दलहरू पनि छन् जो टुट्ने फुट्ने क्रममा पनि छन् विवेकशील साझा त्यो पछिल्लो समयमा आएका दलहरूमा निश्चय पनि उमेर समूह यदि युवालाई उमेर समूह भन्ने हो भने त्यो उमेर समूहको विभिन्न पक्षबाट हामीले हेर्नुपर्ने हुन्छ अब एउटा कुरा के छ भने तपाईँले दलहरूमा युवाहरू आए भन्नुभयो तर हरेक दलहरूको युवा सङ्गठनको निश्चित प्रतिनिधित्वको कुरालाई हेऱ्यो भने उनीहरू कसरी चयन हुन्छ उनीहरू कस्तो किसिमको सामाजिकरणको प्रक्रियाबाट राजनीतिक शासनमा त्यसलाई सोसलाइजेसन भन्छ जस्तो नेपाली कङ्ग्रेसमा प्रवेश गर्नको निम्ति अथवा नेपाली कङ्ग्रेसको राजनीतिक आस्था र विश्वासमा आफूलाई ढाल्नको निम्ति त्यसमा चुस्त दुरुस्त बनाउनको निम्ति विभिन्न एभिन्यूहरू विभिन्न बाटोहरू कुनै पनि साधारण मानिसलाई उपलब्ध छ जस्तो नेभी सङ्घ हुनबाट आउन सक्छन् तरुण दलहरूबाट आउँछन् तर विडम्बनाको कुरो के छ भने यी तरुण दल अथवा नेभी सङ्घको पनि अधिवेशनहरू यिनीहरू कसरी सङ्गठित भइरहेका छन् यसमा कस्तो सामाजिक तबका सामाजिक परिवेशका साथीहरू लागिरहनु भएको छ त्यसको अध्ययन अनुसन्धान भएको छैन आफूलाई म नेभी सङ्घ हुँ या तरुण दल हुँ या म चाहिँ प्रगतिशील विद्यार्थी अथवा तरुणको पक्षको हुँ भन्नको निम्ति हामीले यदा कदा मिडियामा देखिने फोटोहरू उनीहरूको जुलुस जलसाहरूबाट आकलन गर्न सक्छौँ अब तर उनीहरू कस्तो किसिमको राजनीतिक शिक्षामा कस्तो किसिमको राजनीतिक तपाईँको सङ्गठनात्मक कार्यहरूमा कलेज विश्वविद्यालयहरूमा शैक्षिक संस्थाहरूमा काम गर्ने ठाउँहरूमा मजदुर पनि विभिन्न पार्टीको चाहिँ तपाईँको फ्रन्ट अर्गनाइजेसन भएको हुनाले त्यसबाट पनि सङ्गठित हुने र अल्टिमेटली अन्ततोगतमा पार्टीमा प्रवेश गर्ने पार्टीमा आफ्नो योगदान दिने गर्दछन् त्यसले गर्दा यो पार्टीमा सदस्यहरू कहाँबाट आउँछन् कस्तो क्षेत्रबाट आउँछन् कस्तो उमेर समूहका छन् भन्ने कुरामा चाहिँ के भने हामीले झट्ट हेर्दा चाहिँ युवा युवा देख्छौँ तर के साँच्चै युवा राजनीतिप्रति आकृष्ट भएको हो र उनीहरू कुनै पनि दलमा अहिले त तपाईँले नेपाली कङ्ग्रेसको अधिवेशनको सन्दर्भमा कुरा उठाउनुभयो या चाहिँ एमालेको सन्दर्भ अधिवेशनको सन्दर्भमा कुरा उठाउनुभयो साँच्चै युवा राजनीतिप्रति आकृष्ट छ कि छैन भन्ने कुरामा चाहिँ म त्यति विश्वस्त छैन म गल्ती पनि हुन सक्छु किनभने यो पेन्डेमिकको कारणले अथवा यो महामारीको कारणले धेरै डुल्न हेर्न कुरा गर्न पाएको छैन घरबाट तपाईँहरूले पत्र पत्रिका रेडियोहरूबाट जे कुरा सुनिन्छ त्यो हेर्दाखेरि चाहिँ साँच्चै युवा राजनीतिमा आकृष्ट भएको को नयाँ मानिसहरू हुन् त होइन अब त अधिवेशनले पनि देखाउला कि सङ्गठनमा सङ्गठनको निर्वाचन हुन्छ जो आन्तरिक निर्वाचनहरू जुन भएको छ तपाईँको वडामा टोलमा नगरमा कहाँबाट प्रतिनिधित्व आइरहेको छ कस्तो वर्गको प्रतिनिधित्व आइरहेको छ कस्तो शैक्षिक योग्यता अथवा अनुभव भएका मानिसहरू आइरहेका छन् भन्ने कुरा चाहिँ कुनै पनि पार्टीको दस्तावेज अथवा यो न्युज पेपरहरूमा पनि देखिन्न झट्ट युवाहरू आए भनेर त भनिन्छ तर ती युवाहरू कहाँबाट आए त एकातिर चाहिँ लाखौँ युवा तपाईँको पासपोर्टको लाइनमा डिबी भर्ने दौडमा छ गल्फ र तपाईँको चाहिँ खाडी मुलुकहरूमा मलेसिया कोरियामा जाने त एउटा निश्चित उमेर समूहको मान्छे छ। त्यसपछि कतिपय युवाहरू तपाईँको राजनीतिक विमुख भएर गैर राजनीतिकमा लागेका पनि देखिन्छन्। भन्दाखेरि हो समय बित आजभन्दा 10 वर्ष अगाडि अथवा आजभन्दा 5 वर्ष अगाडि हुने मानिसहरू र अहिले पार्टीमा हुनेहरूमा निश्चय पनि केही प्रतिशत त नयाँ र युवा भनिएका मानिसहरू आउँछन् होला, तर राजनीतिमा युवा चिन्तन हावी छ कि छैन महत्वपूर्ण त्यो कुरा हो।
जस्तो अब हजुर यहाँकै कुरालाई अझै म यहाँबाट प्रश्न पार्न खोजे, जस्तो राजनीतिक संगठनमा जुन हिसाबको अहिले अब पछिल्लो समयमा मानिसहरूको आगमन देखिएको छ कि 19 वर्षका मानिस चाहिँ युवा चाहिँ महाधिवेशन प्रतिनिधि भए अथवा चाहिँ क्षेत्रीय प्रतिनिधि भए भनेर यी कांग्रेस एमालेका पार्टीमा जुन पछिल्लो समयमा आकर्षण देखिएको छ 19 वर्षको 22 वर्षको 21 वर्षको यसलाई त्यो ढंगले एउटा लिन सकिएला भन्ने हिसाबले मैले त्यो प्रश्न गरेको हुँ। र यसमा मैले जोड्न खोजेको कुरा कस्तो भने यो आकर्षण त देखियो पक्कै पनि, किनभने जुन हिसाबले हामीले आम संचारहरूमा हेरिरहेका छौं कि तस्विरहरू हेरिरहेका छौं युवा पुस्ताका 19 वर्षका 18 वर्षका 20 वर्षका 22 वर्षका मानिसहरू आएका छन्, तर मूल कुरा चाहिँ राजनीतिक संगठनमा आएका मानिसहरू सिद्धान्तलाई लिएर आएका छन्, जनसेवा प्रति उनीहरूको आकर्षण भएर आएका छन्, अथवा आर्थिक लाभको कुरा जुन अहिले यहाँले भन्नुभयो कि डिबीको लागि लाइन छ गल्फको लागि लाइन छ त्यसको मूल उद्देश्य भनेको आर्थिक समुन्नति या अर्थोपार्जन हो, त्यतातिर राजनीति पनि के त्यतातिर केन्द्रित हुन खोजेको छ या चाहिँ मूल रूपमा सिद्धान्तप्रति प्रतिबद्ध भई जनसेवाप्रति प्रतिबद्ध भई जसरी राजनीतिक दलहरूले सैद्धान्तिक चाहिँ भनौँ न उद्देश्यहरू राखेका छन् विचारहरू राखेका छन् ती विचारहरूमा समाहित हुन आएका हुन् यसलाई कसरी हेर्ने?
दुईटा यो महत्वपूर्ण कुरा छ। मैले आफ्नो अघिल्लो भनाइमा राजनीतिक विचार र आस्थाले आएका हुन् या कसरी आएका हुन् उमेर अनुसार त परिवर्तन हुँदै गर्छ नि भनेर एउटा सिधा जवाफ मैले आफ्नो विचार मैले राखेको थिएँ। अब यसलाई झट्ट यसरी हेरौँ, तपाईँले जुन उमेर समूहका मान्छेहरू फल भने नगरमा अथवा वडामा अथवा नगरपालिकामा गाउँमा आए भनेर भन्नु, एउटा त के भने हामीलाई यो आएको कुराहरूमा मान्छे आएको छ, तपाईँले सरसर्ती हेर्नुभयो भने यी राजनीतिसँग कुनै पनि संलग्नता नभएको परिवारको मान्छे चाहिँ आएको छैन, यसलाई पोलिटिकल सोसियलाइजेसन भन्छ। फ्यामिली परिवार राजनीतिको सबैभन्दा पहिलो शिक्षा खुड्किलो हो, होइन बुवा कङ्ग्रेसमा हुनुहुन्थ्यो या बुवा चाहिँ एमालेको चाहिँ हुनुहुन्थ्यो अथवा परिवारमा कोही मान्छे चाहिँ शासन सत्तामा बसेको थियो, त्यो मान्छेहरूले त्यो अनुसार सिकेका हुन्छन् र ती खालका मान्छेहरू पनि देखिन्छन्। जस्तो तपाईँले 19 वर्ष 20 वर्षको एकजना बहिनी आउनुभयो दोलखाबाट, उहाँको बुवा हुनुहुन्थ्यो होइन, उहाँहरूको परिवार राजनीतिमा नयाँ हो कि होइन, नयाँ पुस्ता उमेरको रूपमा नयाँ पुस्ता होला, राजनीतिक रूपमा नयाँ हो जस्तो मलाई लाग्दैन, एउटा कुरा थियो। अर्को मैले भन्न खोजेको के भने राजनीतिप्रति युवाको आकर्षण छ कि छैन भन्दाखेरि केही मानिसहरूमा अहिले हामीले त्यो कुरा अलिक बढी देखिरहेको छौँ, आकर्षण हो कि भन्ने देखिरहेको छौँ, किनभने आजभन्दा 5 वर्ष अगाडि जुन किसिमको सामाजिक सञ्जालको प्रकोप थियो, प्रकोप भन्छु म यसलाई, कि जुन किसिमको प्रभाव र प्रकोप थियो अहिले छैन, त्यो अहिले बढेको छ, एकदम बढेको छ, अब 5 वर्ष अगाडि थिएन। अब अहिले आफूलाई प्रस्तुत गर्ने विभिन्न किसिमको मैले सोसियल मिडियामा कहिले काहीँ हेर्छु कि पार्टीको झन्डालाई बडो कलात्मक रूपमा राखेर एकजना युवा आफूलाई राख्छ, तर त्यही लेभलमा चाहिँ अर्को चाहिँ तपाईँको चाहिँ सीमान्तकृत जसलाई त्यो एक्सेस छैन, मोबाइलको एक्सेस छैन भन्दा कस्तो वर्ग राजनीतिमा आइरहेको छ भन्दाखेरि हो आफूलाई देखाउन चाहने आफूले केही गर्ने उत्साहित, त्यो माथि जरुरी पनि छ राजनीतिमा एउटा मोटिभेसन अथवा म गर्छु म आफू प्रस्तुत हुन्छु म आफूलाई चाहिँ अब त्यो भाषा त्यति राम्रो होइन म आफूलाई सेल गर्छु अरू साथीहरूको बिचमा म नेतृत्वको लागि तयार छु भन्ने खालको केही मानिसहरू चाहिँ झट्ट सोसियल मिडियामा देखेको छ। तर साँच्चैमै त्यति भने यिनी कतिवटा नम्बर तपाईँले भनेको जस्तो कतिवटा हामीसँग सङ्ख्या आए कति उमेर समूहका आए भन्न सक्ने तथ्याङ्क र दलहरूले आफ्नो भोटरको लिस्ट त तपाईँको के भन्छ महाधिवेशन प्रतिनिधि अथवा सङ्गठनका प्रतिनिधिहरूको चाहिँ को चाहिँ इलिजिबल छन् अधिवेशनमा भाग लिन भन्ने लिस्ट छाप्न त यत्रो गल्मती भइराखेको छ, दुई चारजना मानिसहरू देख्दा होला त्योतर्फ ट्रेन्ड गएको होला, तर म चाहिँ एउटा सामान्य रूपमा अध्ययन अध्यापन गर्ने मान्छेको हैसियत चाहिँ त्यति आश्वस्त हुन सकिराखेको छैन। जस्तो समावेशताको आधारमा कति दलित युवाहरू अथवा कति महिलाहरू तपाईँको चाहिँसँग हो संवैधानिक रूपमा वैधानिक रूपमा यति प्रतिशत हुनुपर्ने भनेर भनिएको छ, तर साँच्चै त्यो प्रतिशत आइरहेको छ, किनभने निर्वाचन जस्तो चिजमा त हामीले सिटहरू पुरा गर्न सकिएन, निर्वाचनमा मान्छे उठाउन सकिएन भनेका कुरा सुनेका थियौँ। अब त्यो कारणले गर्दाखेरि उत्साही हुने ठाउँ त छ, किनभने राजनीतिमा नयाँ पुस्ता नआइकन, पुस्तान्तरण नभइकन नयाँ अब नयाँ किसिमको नेतृत्व उजागर हुन सक्दैन भन्ने छ। तर हेर्नुहोस् त, जति पनि सभापति अथवा पदको लागि भने केन्द्रीय समिति अथवा केन्द्रीय कमिटी अथवा स्थायी समितिहरूमा ज जस्तो मान्छेहरूको चर्चा चलिएको चलेको छ, ती चर्चाहरू के तलबाट जुन उभार आइरहेको छ त्यसको प्रतिबिम्ब हो त? होइन, नेपाली कङ्ग्रेस जस्तो पार्टीमा महामन्त्रीको मात्रै आकाङ्क्षी हुन सक्ने युवाहरू किन भए त? अध्यक्ष हुन सक्छु भन्ने एकजना या दुईजना कोही देखिरहेको छ, त्यो बाहेक जति पनि तपाईँको चाहिँ पदको आकाङ्क्षा गरिरहनु भएको छ पार्टी सञ्चालन गर्नका निमित्त, उहाँहरू सामान्य पदमै अथवा महामन्त्रीसभा मात्रै सीमित भइरहनु भएको छ, अध्यक्षको कामना गरिरहनु भएको छैन। र मैले यसो पढ्दा मानिसहरूसँग कुरा के देखिरहेको छु भने होइन, तलबाट, किनभने निर्वाचन भनेको एउटा बडा अनौठो पद्धति पनि हो। अङ्ग्रेजीमा पहिला म भन्छु, त्यसपछि तपाईँलाई चाहिँ म नेपालीमा पनि उठा गर्छु। डेमोक्रेसी इज इन्स्टिट्युसलाइजिङ अनसर्टेन्टी, लोकतन्त्र भनेको अनिश्चिततालाई सुनिश्चित गर्ने पद्धति हो भनेर भन्छ। अनिश्चित भनेको के हो भने आउटकम, रिजल्ट कस्तो आउँछ भन्ने कसलाई थाहा हुँदैन। जस्तो हामी निर्वाचनमा भाग लिन जान्छौँ, जितिन्छ भनेर जान्छौँ, तर नजित्न पनि सकिन्छ, होइन? त्यसमा मामलामा मलाई के लाग्छ भने अहिले जुन राजनीतिक नेतृत्व जसले यो चाहिँ अधिवेशनहरू मञ्चन गरिरहनु भएको छ, जसलाई निर्देशित गरिरहनु भएको छ, उहाँहरू एक प्रकारले हेरिरहनु भएको छ यतापट्टि। अहिले मैले पढ्दै थिएँ कतापट्टि कि केपी शर्मा ओलीजीको पार्टी जुन चितवनमा गर्दैछ, उहाँ सबै निर्वाचन पद निर्वाचनमा चाहिँ सर्वसम्मति हुने किसिमको प्रयासहरू गरिरहनु भएको छ। जुन दलमा सर्वसम्मतिको प्रयास हुन्छ त्यसमा नयाँ मानिसहरू आउन सक्ने अथवा म आफूलाई एकपटक चाहिँ परीक्षामा होमिन्छु म एकपटक कि के रहेछ त भन्ने किसिमको अवस्था पनि नरहेको छ। त्यसै गरेर नेपाली कङ्ग्रेसले पनि जुन किसिमको चाहिँ यो नामहरू, प्रतिनिधिहरूको नामहरू निर्वाचन गराउने कुरामा जुन ढिलाइ भएको छ 17-18 जिल्ला भन्ने सुनिरहेको छ, सायद त्यो अब कम पनि भयो होला, त्यसले के देखाउँछ भने तलबाट एक किसिमको उभारलाई आशंकाको रूपमा हेरिएको छ, जो नेचुरल हुनु पर्थ्यो, जो प्राकृतिक हुनु पर्थ्यो, उमेर समूहको मानिसहरू, नयाँ मानिसहरू आउन सक्ने हुनुपर्छ भन्ने रहेछ। तर एउटा तपाईँले भनेको उठाएको प्रश्नमा केही सत्यता म कुन पक्षबाट देख्छु भने तथ्याङ्कको आधारमा कि सक्रिय सदस्यहरूको सङ्ख्या चाहिँ डबल
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादमा छौँ। हामी कुराकानी गरिरहेका छौँ विश्लेषक हरि शर्मासँग। शर्माज्यू, जस्तो अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, हामीले आजको मुद्दा हाम्रो के थियो भने यहाँसँग हामीले के कुराको चाहिँ जवाफ एउटा खोज्न खोजेको भने, जुन ढंगले युवाहरूको सहभागिता देखिएको छ के त्यो मुद्दागत रूपमा छ? उदाहरणका लागि पछिल्लो समयमा यहाँले अलिकति कुरा गर्नुभयो सामाजिक सञ्जालको, सामाजिक सञ्जालमा एउटा कुरा एकदमै चर्चित छ कि विद्यार्थी संगठनहरू कहाँ छन् भन्दाखेरि, यदि कुनै बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो भने त्यहाँ छन्। शिक्षाका तमाम व्यतिथिहरूमा विद्यार्थीका मुद्दामा विद्यार्थी संगठन छैनन् भन्न खोजेको यो एउटा उदाहरण मात्रै हो। यस्ता कैयौं मुद्दाहरू छन् जुन उमेर अनुसार, भय अनुसार, क्षेत्र अनुसार, पक्ष अनुसार उठ्नुपर्ने हो। र अहिले हामी युवाको सहभागिताको कुरा किन गरिरहेका छौँ भने कहीँ न कहीँ राजनीति चाहिँ सही दिशामा अगाडि बढ्न सकिरहेको छैन, कहीँ न कहीँ अलमल छ, कहीँ न कहीँ अन्यल छ भन्ने जुन आम चिन्ता छ, आम चासो छ, त्यसलाई के अहिले पछिल्लो समयमा यहाँले भने जस्तो तल्लो तहमा देखिएका केही उभारहरूले सही दिशा दिन सक्छन्?
एउटा कुरा के हो भने कि अब राजनीतिमा आफ्नो किसिमको विचार राख्ने, मूलधारभन्दा फरक विचार राखेर चाहिँ मूलधारलाई नै प्रभावित गर्न सक्छु भन्ने जुन अठोट चाहिन्छ, त्यो अठोट भएका मानिसहरू धेरै कम छन् कि भन्ने मेरो आकलन छ। त्यो किन भन्दा उनीहरू त्यसमा कुनै पनि राजनीतिक मुद्दामा ठोस रूपमा बोलेको नयाँ मान्छेले नयाँ ठाउँबाट काठमाडौँबाट बोल्नुपर्छ भन्ने छैन नि। मानिने रूपन्देही भैरवा अथवा पोखराबाट नयाँ युवाहरू यसरी यस्ता कुरा गरिरहेका छन्, राजनीतिक दलभित्र यस्तो, आफ्नै राजनीतिक दलभित्र यस्तो दबाब दिइरहेका छन्, आर्थिक विषयहरूमा, सामाजिक विषयहरूमा नेतृत्व गरिरहेका छन्। र यी मानिसहरू तपाईँ आफ्नो किसिमबाट विचारहरू राखेर चाहिँ सङ्गठित भइरहेका छन् त्यो दलभित्रै, भन्ने कुरा चाहिँ सुनिएको छैन, पढिएको छैन। त्यहाँनिर भन्छ कहाँनिर हो त विचारको परिवर्तनमा नयाँ विचार, उमेर एउटा महत्त्वपूर्ण पक्ष हो तर नयाँ विचारको सन्दर्भमा पार्टीभित्र चाहिँ आन्तरिक प्रतिरोध, प्रतिरोध भनेर नराम्रो शब्द भन्नुहुन्छ, नयाँ विचारहरूलाई प्रतिरोध भन्नुहुन्छ, संस्थापन पक्ष अथवा उमेर समूह भनौँ या स्थापित मान्यताहरूलाई चुनौती कहाँनिर दिइराखेको छ, कस्तो किसिमको नयाँ विचारहरूले पार्टीभित्र प्रवेश पाइरहेको छ, नयाँ या अल्टरनेटिभ होइन, त्यो त्यो कुरा चाहिँ नदेखेको हुनाले हो आस्थाको आधारमा हो लोकतन्त्रका लागि लडेको पार्टी हो भनेर नेपाली कङ्ग्रेसको सन्दर्भमा त कुनै पनि पार्टीको सन्दर्भमा भन्न सकिएला, किनभने 62-63 आन्दोलन भएको पनि करिब करिब तपाईँको 15-20 वर्ष पुग्न लागिसक्यो होइन, संविधान आएकै 15 वर्ष भयो, 62-63 आन्दोलन भएकै करिब करिब 20 वर्ष भइसक्यो। एउटा युवा जो 20 वर्ष 62-63 समयमा जन्मेको मान्छेको राजनीतिक आकाङ्क्षा उसको विचारलाई प्रतिनिधित्व गर्ने समूह कुन हो त, निश्चय पनि 2007 सालको विचार एउटा थियो जो लोकतन्त्रको चाहिँ बीजारोपण भएको थियो, त्यो हाम्रा निम्ति महत्त्वपूर्ण छ। नेपालको नेपालले त्यस बिचमा धेरै कुराहरू देख्यो, यही युवा पुस्ताले तपाईँको नाकाबन्दी देख्यो, यही युवा पुस्ताले भूकम्प देख्यो, यही युवा पुस्ताले तपाईँको चाहिँ विश्व परिदृश्यमा चाहिँ वातावरणमा आएको जुन ह्रासका कारण अहिले त्यो जुन चाहिँ तपाईँको बेमौसमी जुन परिवर्तनहरू भइरहेको छ, तपाईँको ल्यान्डस्लाइडदेखि लिएर वनहरूको चाहिँ तपाईँको क्षयीकरणदेखि लिएर मानिसहरू यत्रो मानिसहरू चाहिँ रोजगारको सिलसिलामा बाहिर गइरहेका छन् भन्दा नेपालको आर्थिक व्यवस्था, नेपालको सामाजिक व्यवस्था, नेपालको पर्यावरणीय व्यवस्थामा नयाँ किसिमको धार लिएर अहिले त यो कुनै समयमा भनिन्थ्यो कि एनजिओहरू छन्, गैर सरकारी संस्थाहरू गाउँ ठाउँमा काम गरिरहेका छन्, अहिले झट्ट हेर्दाखेरि गैर सरकारी सङ्घ संस्थाहरूको काम कारवाही पनि कम भएर गएको छ, मानवाधिकारको आन्दोलन पनि शिथिल भएको देखिएको छ, वातावरणको आन्दोलन पनि केही युवाहरू हामीहरू देख्छौँ तपाईँको कोपमा तपाईँ ग्लास्कोमा गएर बस्छ, ती मानिसहरू यो सामाजिक मुद्दाहरूले राजनीतिक दलहरूमा कसरी प्रवेश पाउँदछ, एजेन्डाहरूको
युवाहरूको युवाहरूको शर्माजी युवाहरूको
त्यो एजेन्डालाई बोकेर राजनीतिक दललाई दबाब दिइरहेका छन् कि छैनन् परिवर्तनको निम्ति,
हजुर युवाहरूको सहभागिता चाहिँ युवाहरूको सहभागिता चाहिँ त्यहाँनिर मापन हुन्छ भन्नुभयो नि यहाँले,
कस्तो किसिमको मुद्दा लिएर राजनीतिक दलहरूमा उनीहरूले दबाब दिइरहेका छन्, कोही मेम्बर भएको भविष्यले जस्तो फर इक्जाम्पल आजभन्दा 2-3 महिना अगाडि
शर्माजी हजुर यहाँसँग निकै कुराकानी गर्ने हाम्रो चाहना हुँदाहुँदै पनि हामीसँग निर्धारित समय सकिएको छ, यहाँले निकै महत्वपूर्ण सन्दर्भ उठाउनु भयो कि युवाहरूको सहभागिताको कुरा, जनसहभागिताको कुरा मुद्दामा देखिनुपर्छ, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो विश्लेषक हरि शर्मा, अन्तरसम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै अन्तरसम्वादको आजको निर्धारित समय सकिएको छ, प्राविधिक मित्र सुरेन्द्र पौडेल र पराग पोखरेल सहित म सन्तोष रेग्मी बिदा हुन्छु, हवस्त नमस्कार।